घरको लागि लोन लिने बारे सोध्दै हुनुहुन्छ अथवा कुनै सबबमा घर किन्दै हुनुहुन्छ र त्यो सबबबारे थप जानकारी चाहनुहुन्छ र त्यसबारे केही प्रश्न सोध्न चाहनुहुन्छ भने तपाईँले हामीलाई अहिले फोन गर्न सक्नुहुन्छ अथवा एसएमएस पनि पठाउन सक्नुहुन्छ र तपाईँको जवाफ दिनुहुनेछ आर्थिक सल्लाहकार विश्वास भट्टराईले जो अहिले हाम्रो साथमा हुनुहुन्छ फोन लाइनमा। विश्वासजी नमस्ते र स्वागत छ तपाईँलाई फेरि पनि एसपिएसको नेपाली कार्यक्रममा।
धेरै धेरै नमस्कार विजयजी, श्रोताहरूलाई पनि शुभकामना।
अनि सबभन्दा पहिला त अब आगामी फेडरल इलेक्सनको बारे एकचोटि कुरा गरिहालौँ, विशेष गरी नेगेटिभ गियरिङ बारे जुन अब आइरहेको छ। अब चुनाव कहिले हुन्छ भन्ने मिति त अब घोषणा भइसकेको छैन, तर अब लेबर पार्टी र लिबरल पार्टी बिच अब नेगेटिभ गियरिङकोलाई लिएर अब विवाद सुरु भइसकेको छैन। विशेष गरी चाहिँ अब हाम्रो श्रोताहरूलाई सम्झाइदिइहालौँ, लेबर नेता बिल सोर्टनले चाहिँ यदि आगामी निर्वाचनमा चाहिँ लेबर सरकार स्थापना भए, लेबर पार्टीद्वारा चुनाव जितेर सरकार स्थापना गर्न सफल भए, नेगेटिभ गियरिङ चाहिँ खालि नयाँ घरहरूको लागि मात्रै लगानीकर्ताहरूले चाहिँ अब नेगेटिभ गियरिङ मार्फत करमा सहुलियत पाउने भनी बताइएको छ। अब म्याल्कम टर्नबुलद्वारा, प्रधानमन्त्री म्याल्कम टर्नबुलद्वारा चाहिँ त्यसको आलोचना गरिएको छ उक्त नीतिको है। तपाईँहरूको हिसाबले चाहिँ अब ब्याङ्कमा काम गर्नुभएको हिसाबले भनौँ न, यो नेगेटिभ गियरिङ चाहिँ अब पुरानो घरहरूमा चाहिँ नेगेटिभ गियरिङ यो लगानीकर्ताहरूले क्लेम गर्न नमिल्ने, खालि नयाँ घरहरूलाई मात्रै गर्न पाउने भन्ने कुरालाई चाहिँ कसरी कस्तो खालको रिएक्सनहरू आइरहेको छ त भनौँ न अहिले ब्याङ्किङ क्षेत्रमा विशेष गरी?
अब यसमा दुई तिनवटा कम्पोनेन्टहरू छ होइन। पहिला चाहिँ हामी अलिकति हामीले मास मिडियाको अनुसार चाहिँ हामी क्यारिड ओभर बढी हुन्छौँ होइन। अब फर्स्टली के भन्छ भने के भन्दाखेरि अब लेबरले खालि प्रपोजल मात्रै हालेको, हेर्नुहोस् लेबरले इलेक्सन जितेर त्यो कुरा इलेक्सनमा गएर पार्लियामेन्टमा पास भएर त्यो पछि बिल ल बन्ने भन्ने कुरा फेरि पछिल्लो होइन। अब त्यो बेलासम्म बन्छ बन्दैन थाहा छैन। एउटा कुरा चाहिँ हामी अस्ट्रेलियनहरू चाहिँ धेरै नै लकी छौँ कि किन हाम्रो नेगेटिभ गियरिङ जुन छ त्यो चाहिँ धेरै नै जेनरसमा छ है। यति धेरै भएको पनि इन अ वाइ कहिलेकाहीँ चाहिँ नराम्रो पनि हुनसक्छ, किनभने कहिलेकाहीँ चाहिँ त्यसले हामीले के देखाएको छ भने मान्छेहरू अन्नेसेसरी डेप्ट पोजिसन चाहिँ बढी छ यहाँ, त्यो उसको नेगेटिभ गियरिङको लोभले मान्छेहरूले बढी बोरोइङ गरे पनि देख्छ। यो एउटा फर्स्ट कम्पोनेन्ट है। अब सेकेन्ड कम्पोनेन्टमा नेगेटिभ गियरिङले गर्दा कतिको इम्प्याक्ट पर्छ भन्ने कुरा चाहिँ अलिकति अहिले हामीले गर्न गाह्रै छ, किनभने हामीसँग डाइरेक्ट फाइन्डिङ हामीले बिआई सार्पलको रिजल्ट पनि अस्ति भनेको एउटा रिसर्च फर्मले अस्ति गरेको रिजल्ट चाहिँ पार्लियामेन्टले पार गरेको थियो, त्यसमा नेगेटिभ गेनले यति नै गर्छ भनेर खास क्वान्टिटी एक्ज्याक्ट मेजर चाहिँ अस्ट्रेलियामा छैन, किनभने यो धेरै नै अलिकति गाह्रै फ्याक्ट फाइन्डिङ छ होइन। त्यसले गर्दा यति नै इम्प्याक्ट हुन्छ भनेर भन्न चाहिँ गाह्रो छ। अहिलेको इस्टिमेट चाहिँ 10-15% इम्प्याक्ट पर्न सक्छ भन्छ होइन। अब फेरि उहाँहरूले पास गर्यो भने त्यसमा अर्को कम्पोनेन्ट के छ भन्दाखेरि तपाईँले भने जस्तो एक्ज्याक्टली यो नयाँ घरमा गर्ने कि पुरानो घरमा, त्यो सेकेन्ड क्वेसन। त्यसपछि फेरि के भनेको छ, यदि 2017 लेबरले इलेक्सन लिएर त्यो बिल पास भयो भने त्यसपछि मात्रै इम्प्याक्ट पर्छ जहाँसम्म, यो त्योभन्दा पहिला भएको प्रपर्टीहरूलाई फेरि इम्प्याक्ट नपर्ने भन्ने कुरा पनि छ होइन। त्यो एउटा अर्को, अनि अर्को कुरा फेरि अब यसमा नेगेटिभ गेयरिङ गरे बिजनेसमा चाहिँ नेगेटिभ गेयरिङ फेरि क्यारी गरेर दिने कि रेजिडेन्सियल प्रपर्टीमा मात्रै हुने अर्को कम्पोनेन्ट छ। त्यही भएर यसले डाइरेक्ट इम्प्याक्ट पार्छ भनेर त्यो तर्सिने चाहिँ हाम्रो अलिकति सिनेरियो आइसकेको छैन होइन। त्यसलाई मार्केटमा आएर त्यसपछि एप्लिकेबल भएर त्यसपछिको इम्प्याक्ट के हुन्छ भन्ने कुरा चाहिँ हामीलाई अब 2-3.5-4 इयर्स लाग्छ होला त्यस लागि।
अब एकचोटि यसमै मलाई सोध्न मन लागेको छ, अब सायद अब कसैले सोध्दै हुनुहुन्छ, अब घर लगानी गर्ने बारे सोध्दै हुनुहुन्छ भने भनौँ न, अब नेगेटिभ गेयरिङ बारे अलिकति बुझाउनलाई हुन त अब व्यक्तिगत मान्छेहरूको व्यक्तिगत आयअनुसार अब कर स्थिति अनुसार परिस्थिति अनुसार पनि त्यो निर्भर रहन्छ होइन, तर जेनरली नेगेटिभ गेयरिङमा चाहिँ के कस्तो कुराहरू क्लेम गर्न मिल्छ, ट्याक्समा के कस्तो कुराहरू समावेश भएका छ त्यो एकचोटि छोटो एकचोटि भनिदिइहाल्नुहोस् न त।
ओके, नेगेटिभ गेयरिङ नट सेलमा म के हो भन्दाखेरि नेगेटिभ भनेको गेयरिङ सिम्पल फर्ममा जब तपाईँको होइन रेन्टल इन्कम फर इक्जाम्पल तपाईँको घरबाट या प्रपर्टीबाट आउने इन्कम भन्दा तपाईँको एक्सपेन्स चाहिँ बढी हुन्छ। फर इक्जाम्पल एक्सपेन्स भनेको के आउन सक्छ भन्दाखेरि तपाईँको फर्स्टली अब ब्याङ्कको इन्ट्रेस्ट सबभन्दा ठुलो कम्पोनेन्ट, त्यसपछि तपाईँको फिजहरू लाइक स्ट्राटा फी भनौँ या तपाईँको ट्याक्सेस, तपाईँको रियल इस्टेट कस्टहरू, इन्सुरेन्सहरू भयो, त्यसपछि प्रपर्टीको मेन्टेनेन्स कस्टहरू र त्यसपछि डिप्रिसिएसन, यो सबै गर्दाखेरि यदि तपाईँको घरको भ्याल्यु होइन जस्तै घरको एक्सपेन्स चाहिँ तपाईँको इन्कमभन्दा बढी छ भने त्यसलाई चाहिँ हामीले नेगेटिभ भन्छौँ, त्यो इन्कम चाहिँ तपाईँको ट्याक्सेबल इन्कम डिडक्ट गर्न मिल्छ है। त्यो नभएर तपाईँको इन्कम चाहिँ तपाईँको एक्सपेन्सभन्दा बढी भयो भने त्यसलाई पोजिटिभ भन्छ, भनेपछि त्यो इन्कममा तपाईँले ट्याक्स तिर्न पर्ने हुन सक्छ तपाईँको आफ्नो पर्सनल सर्कमस्टान्सले। अब त्यस्तै गभर्मेन्टले के बेनिफिट दिएको छ भने यदि तपाईँले कुनै प्रपर्टी इन्भेस्टमेन्ट गर्नुभएको छ र तपाईँको पोजिसन चाहिँ नेगेटिभमा छ भने तपाईँले यु मे बी एप्लिकेबल, तपाईँ त्यो चाहिँ आफ्नो ट्याक्समा गर्न सक्नुहुने हुनसक्छ, त्यो चाहिँ छ। अब त्यसलाई चाहिँ निकाल्ने कि भनेर सेकेन्ड थर्ड चाहिँ त्यसमा छ है, कुरा त्यही हो अब खासैले चाहिँ।
हजुर, र श्रोताबिन तपाईँ सुन्नुहुन्छ एसपिएस रेडियोमा नेपाली कार्यक्रम, हामी कुरा गर्दैछौँ आर्थिक सल्लाहकार विश्वास भट्टराईसँग। र यदि तपाईँ पनि यसबारे अथवा नयाँ घर किन्नेबारे कुनै प्रश्न सोध्न चाहनुहुन्छ भने हामीलाई तपाईँले एसएमएस पठाउन सक्नुहुनेछ 0429996263 हाम्रो एसएमएस नम्बर हो, 0429996263। अथवा विश्वासजीलाई आफैले फोन मार्फत नै प्रश्न सोध्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको नम्बर हो 1300799926 1300799926। र विश्वजी एकचोटि एसएमएस पनि अब आएको छ एउटा है, उहाँले चाहिँ त्यही अब यो नेगेटिभ गेयरिङबारे नै सोध्नु भएको छ होइन, त्यही अब नयाँ घर किन्दाखेरि चाहिँ अब कुन रेटले अब नेगेटिभ गेयरिङ गर्नु मिल्छ भनेर भन्नुभएको छ। तपाईँले अघि नै सायद भन्नुभयो, अलिकति छुनुभयो, तर त्यसमा कुनै रेट हुन्छ कि नेगेटिभ गेयरिङको त्यो पर्सेन्टेज त्यस्तो के हुन्छ?
के हो भन्दाखेरि तपाईँको जति पनि एमाउन्ट तपाईँको नेगेटिभमा हुन्छ तपाईँ मेबी त्यसलाई चाहिँ ट्याक्स डिडक्सन भन्दा आफ्नो इन्कममा युज गर्न सक्नुहुन्छ है। अब त सक्नुहुने पोसिबिलिटी छ, तर यसको लागि चाहिँ एकाउन्टेन्टसँग चाहिँ एडभाइस लिनु, त्यसै गरेर जम्प चाहिँ नगर्नुहोस् होइन, त्यसमा लिगल अब लिगल ट्याक्स इम्प्लिकेसनहरू हुन्छ होइन। त्यही भएर यस्तो कुरामा चाहिँ एक्चुली आफ्नो एकाउन्टेन्टको एडभाइस लिँदाखेरि चाहिँ सिनारी बेस्ट हुन्छ एकचोटि, किनभने इन्भेस्टरको म्याग्निच्युड बढी हुने कारणले एक्चुली त्यो डिसिजन चाहिँ पहिल्यै लिनुहोस् होइन।
हजुर, अनि अर्को 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 प्रश्न आएको चाहिँ हामी केही अघि न हामीले प्रश्न पठाउन भनेर भन्दाखेरि आएको प्रश्न चाहिँ इन्भेस्टमेन्ट लोनबारे चाहिँ सोध्नु भएको छ होइन, यो चाहिँ खालि बिजनेस लोनको बिजनेसको लागि इन्भेस्टमेन्ट लोन भनेर उहाँले सोध्नु भएको छ, त्यो कसरी लिने, त्यो त्यो चाहिँ अब लिन के गर्नुपर्छ भनेर सोध्नु भएको छ होइन, बिजनेस इन्भेस्टमेन्ट लोन भनेर, त्यो चाहिँ कसरी के छ त्यसबारे चाहिँ?
मैले एक्चुली यो उहाँले भन्न खोजेको क्वेसन अलिक राम्रो छ बुझिनँ, उहाँले बिजनेसको लागि इन्भेस्टमेन्ट भन्न खोज्नु भएको,
उहाँले चाहिँ बिजनेस इन्भेस्टमेन्ट लोन कसरी लिने भनेर सोध्नु भएको छ त्यही हो।
किनभने दुईवटा कम्पोनेन्ट देखाएर खास बिजनेस लोन भन्दा या त उहाँले बिजनेस चलाउन लिन खोज्नु भएको कि होइन, अब कि त बिजनेसको प्रेमिसिस किन्न खोजेको, त्यो दुईवटा कम्पोनेन्ट हो
क्या।
जेनरली के हुन्छ तपाईँले जस्तै फर इक्जाम्पल रेस्टुरेन्ट भयो अफिसहरू, त्यो बिजनेस किन्न खोज्ने हो भने चाहिँ त्यो बिजनेस किन्न खोज्ने हो भने चाहिँ अब त्यसलाई चाहिँ हामीले बिजनेस या कमर्सियल लोन भन्छौँ, त्यो गर्न सकिन्छ इजिली है। अब ब्याङ्कले अब भनौँ न ब्याङ्क र फाइनेन्स इन्स्टिट्युसनले तपाईँ 65-80%सम्मको एलभीआर भनेको लोन लोन दिन्छ पब्लिकको भ्यालुको अगेन्स्टमा होइन। अब उहाँले अब जस्तै रेस्टुरेन्ट बिजनेसै किन्छु बिल्डिङ होइन कि बिजनेस किन्छु भनेर सोच्नु भयो भने त्यसलाई चाहिँ त्यस्तो लोनलाई चाहिँ अब टिपिकल बिजनेस क्याश फ्लो लोन भन्छ। त्यो चाहिँ बिजनेसको सिनारी अनुसार हुन्छ, जेनरली स्पेन्डिङ क्लाइन्ट बिजनेस जस्तै तपाईँको अकाउन्टिङ बिजनेस सोलिसिटर क्लाइन्ट बेस्ड बिजनेस छ भने त्यसमा प्रायले गर्छ होइन। अब तपाईँ वाक इन कस्टमर क्यास फ्लो बिजनेस रेस्टुरेन्ट भयो ट्याक्सी बिजनेस भयो त्यस्तोमा चाहिँ खास त्यस्तो लोनहरू गर्न धेरै नै गाह्रो हुन्छ।
ए अनि के सेक्युरिटी भनेर अब त्यो मतलब त्यो सेक्युरिटीको लागि चाहिँ के राख्नु राखिन्छ त भनौँ न, ब्याङ्करले अब यतिकै गरेर मलाई लोन चाहियो भनेर त भन्न अलिक गाह्रो हुन्छ होला नि होइन।
हुँदैन, टेक्निकलिटीमा नजाउँ होइन, तर खास कस्तो हुन्छ त्यो गर्न खोजेको कारण चाहिँ के हो भन्दाखेरि तपाईँको प्रोफेसनल जस्तै अकाउन्टिङ लयर्सहरूमा चाहिँ के हुन्छ त्यसमा चाहिँ क्यास फ्लोले लोन गर्न पनि मिल्छ होइन। अनि अर्को कुरा चाहिँ इन्भोइस फ्याक्टरिङ भन्ने पनि हामीले गर्छौँ, त्यो भने के भन्दाखेरि यदि तपाईँलाई कसैले बिल दिएर त्यो बिल तिर्नु छ भने त्यसमा पनि हामीले लोन दिन मिल्छ कि, त्यस्तो अप्सनहरू चाहिँ छ होइन। तर यसमा तपाईँको क्लाइन्ट बिजनेसमा चाहिँ धेरै अप्सन हुन्छ कि, इन्भोइस फ्याक्टरिङ धेरै अप्सन हुन्छ होइन, तर जुन ठाउँमा चाहिँ मोरली वक इन कस्टमर बेस्ड हुन्छ नि त्यो चाहिँ अलिकति गाह्रो पर्छ।
अनि अब अर्को अर्को एउटा एसएमएस एकचोटि पढिहाल्यो है तपाईँलाई, त्यो चाहिँ के भने अब त्यो डिस्काउन्टको कुरालाई अर्को एसएमएस आएको छ होइन, अब डिस्काउन्ट चाहिँ अब कतिसम्मको डिस्काउन्ट चाहिँ त्यो फिक्स्ड होइन पक्न है, म एकचोटि पढिहाल्छु, वाट रेट डिस्काउन्ट ए होइन कति वर्षसम्म त्यो डिस्काउन्टहरू चाहिँ लागु हुन्छ भनेर लेख्नु भएको छ उहाँले चाहिँ लोनमा होइन, त्यो एक वर्ष मात्रै हुन्छ कि अनगोइङ डिस्काउन्ट भनेर चाहिँ त्यो कसरी छुट्याउने, कुन चाहिँ राम्रो हो होइन भनेर उहाँले लेख्नु भएको छ होइन, के हो त्यो?
अब यो चाहिँ अलिकति टेक्निकलै हुन्छ कुरा भयो है, एकदमै गाह्रो छ खासै एन्सर दिन है। तर हरेक अब मेरो विचारले इन्स्टिट्युसनहरूले दुई किसिमको डिस्काउन्ट दिन्छ, कसैले एउटा हनीमुन रेट या फर्स्ट इयर ड्रो भन्छ त्यो चाहिँ एक वर्ष मात्र एप्लिकेबल हुन्छ, त्यसपछि तपाईँ डिस्काउन्ट स्ट्रिप अफ हुन्छ होइन। अब कतिवटा ब्याङ्कको नाम लिउँ, तर कतिवटा ब्याङ्कले मलाई थाहा छ 3 इयर्सको पनि दिएको छ त्यसले सेम प्रडक्ट 3 इयर्स डिस्काउन्ट त्यसपछि नर्मल रेट होइन। अब कतिले चाहिँ लाइफ अफ द लोन पनि दिन्छ डिस्काउन्ट, त्यही भएर चाहिँ यस्तो कुराहरू चाहिँ मेरो विचारमा अलिकति बसेरै एकचोटि होइन राम्रोसँग बुझ्दाखेरि इन आउट कन्डिसनहरू सबै गर्दाखेरि बेटर हुन्छ, किनभने हरेकको डिफ्रेन्ट डिफ्रेन्ट टर्म्स डिफ्रेन्ट डिफ्रेन्ट कन्डिसन हुन्छ होइन। अनि तपाईँले इन्ट्रेस्ट मात्रै नहेर्नुहोस्, तपाईँको अनगोइङ फिज अब फ्लेक्सिबिलिटी तपाईँको अफसेट एकाउन्टहरूको त्यस्तोको बेनिफिटहरू पनि एड गर्नुहोस्, किनभने मान्छेले इन्ट्रेस्टेड मात्रै हेर्छ, इन्ट्रेस्टेड मात्र डिफाइनिङ फ्याक्टर हुँदैन होइन. लोनमा धेरै अरू टेक्निकलिटी, जस्तै मोर्गेज इन्सुरेन्स भन्ने तिर्नेछ भने तपाईँलाई मोर्गेज इन्सुरेन्स कम तिर्दाखेरि बेटर होला कि होइन, कहिले काहीँ 4-5 हजार मोर्गेज इन्सुरेन्स सस्तो हुनसक्छ भने तपाईँलाई कसैले 0.01 भन्दा बढी इन्ट्रेस्टमा तपाईँलाई त्यो बेनिफिट हुन्छ. त्यही भएर लोन हेर्दाखेरि चाहिँ त्यो मात्रै नभएर एज अ होल प्याकेज सबै फिज एन्ड चार्जेस सबै राखेर एकचोटि हेर्नुहोस्.
हजुर, अन्त्यमा विश्वजी अब सब प्रोफाइल पनि एकचोटि कुरा गरिहाल्यो, आज चाहिँ कुन चाहिँ सब बारे इन्फर्मेसन ल्याउनु भएको छ आज चाहिँ?
आज धेरै नै एक्साइटेड छु म चाहिँ. न्यू साउथ वेल्सको अस्ट्रल सबब भन्ने मलाई एकदम क्लिक भएको छ, AUSTRAL अस्ट्रल सबब. यो चाहिँ सिडनीको साउथ वेस्टमा हक्सटन पार्कको पछाडि पर्छ है. यो सबबमा चाहिँ 21279 पोस्ट कोड हो. यो सबबको ब्युटी के छ भने भर्खर यो चाहिँ रुरल एरियाबाट यसलाई चाहिँ प्लानिङ कमिसनले, अब अर्बन प्लानिङ भनेको मतलब घर बनाएर मान्छे बस्ने पर्मिसन दिएको छ है. तर अझ पनि हामीले यो यहाँ चाहिँ ठुल्ठुलो लटहरू तपाईँको 1.834 एकर्सको ल्यान्ड देखिरहेको छौँ. तर रिसेन्टली चाहिँ अब मोस्ट लाइकली अब विदिन 4-5 मन्थ्स अब यो रुरल अर्बन प्लानिङको एप्रुभल आएपछि यहाँ धेरै नै सानो प्लटहरू 400 आई थिङ्क 350 550 प्लटहरू हामीले धेरै देख्छौँ होला. त्यो सबमा चाहिँ एउटा राम्रो के छ भने अहिले नयाँ ट्रेन स्टेसन लेपिङटन ट्रेन स्टेसन डाइरेक्टली पर्छ. यो सबमा गभर्मेन्टको हेभी इन्फ्रास्ट्रक्चर इन्भेस्ट भएको छ. यसमा रफली अब 10-12,000 हाउसिङको प्रपोजल छ भनेपछि यो सब चाहिँ हाम्रो विचारमा चाहिँ नेक्स्ट 3-5 इयर्सलाई वान अफ द बुमिङ सबममा पर्छ होला. साइडमा सेम स्क्रिप्टको पानीको पनि छ, अलिकति वाटर्स पनि छ है. एकदम रिजनेबल फर्स्ट टाइम बायरले अफोर्ड गर्न सक्ने प्राइस ट्यागमा अहिले 600-700 प्राइस ट्यागमा हामीले घर भेट्छौँ होला. यदि कोही हाम्रो त्यो एरियातिर कसैले सोच्नु भएको छ भने एकचोटि थर्ड तेह्र त्यो एरिया यसो हेर्दाखेरि चाहिँ बेटर होला. अस्ट्रल सबब.
हजुर विश्वासजी, धेरै धेरै धन्यवाद है समय दिनुभएकोमा. अब एसएमएसहरू त धेरै नै आएको छ तर समयको उसले अभावले सबै एसएमएस पढ्न भ्याएका छैनन्. जस हामीलाई आफ्नो प्रश्न पठाउनु भएकोमा धेरै धेरै धन्यवाद श्रोताहरूलाई. र विश्वासजी तपाईँलाई पनि धेरै धेरै धन्यवाद. अर्को महिना फेरि भेट कुरा गरौँला.
धन्यवाद
सृजी. र श्रोताबिन हुनुहुन्थ्यो आर्थिक सल्लाहकार विश्वास भट्टराई. र अघि नै भने चाहिँ एसएमएसहरू धेरै आउने भएकोले सबै एसएमएसको अब जवाफ लिन मिल्दैन, तपाईँ अब जेनरल एसएमएसहरूको त्यो अब यसो हेर्दाखेरि सम कमन क्वेसनहरू प्रश्नहरू के कस्तो आउँछन् त्यसमै अब आधारित गरेर प्रश्न सोध्ने गर्दछु. त्यस्तै पनि आगामी महिना पनि केही प्रश्न छ भने अवश्य पनि पठाउनु होला. र विश्वासजीसँगको यो कुराकानी हामी केही बेरमा वेबसाइटमा राख्नेछौँ. ठेगाना हो sps.com.au/Nepali.
तपाईं SBS रेडियो नेपालीको साथमा हुनुहुन्छ.